हिमाल पहाड़ तराई जोड़ सबैलाई समाचार छिटो छौ मनोरंजन मागे हर बिहानी हर साझा संगे संगे तपाई हामी
आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हर्रे बाट 102.7 वीरेन्द्र नगर सुर्खेत बाट
कार्यक्रम आजको संवादबाट केशव ढकालको नमस्कार। यो कार्यक्रम तपाईँ हरेक शनिबार बिहान 9 बजेको नेपाल खबरपछि करिब 10 बजेसम्म रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुन्नुहुन्छ। कार्यक्रममा हामी समसामयिक विषयमा छलफल गरी समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौँ। आजको कार्यक्रममा हामी मध्यपश्चिम क्षेत्रमा वन अतिक्रमण र चोरी निकासी नियन्त्रणका लागि भएका प्रयास र यसमा रहेका चुनौती लगायतका विषयमा छलफल गर्दैछौँ। साथै हामी वन सम्पदा जोगाउँदा हुने फाइदा लगायतका विषयमा पनि छलफल गर्नेछौँ। यस विषयमा छलफल गर्न हामीले क्षेत्रीय वन निर्देशक विद्यानाथ झालाई स्टुडियोमा बोलाएका छौँ। निर्देशकज्यू, यहाँलाई स्वागत छ आजको संवादमा।
धन्यवाद केशव सर। नमस्कार। नमस्कार सम्पूर्ण श्रोतागण।
आराम हुनुहुन्छ?
ठिक छ सर।
क्षेत्रीय वन निर्देशकको हैसियतमा तपाईँ यो क्षेत्रमा आएपछि केही कामहरू भएका छन्?
निश्चित रूपमा भएका छन्। हामी मार्फत लगभग 15 जिल्ला वन कार्यालयहरू छन्, 8 जिल्ला भू संरक्षण कार्यालयहरू छन् र 5 संरक्षण क्षेत्रहरूको कार्यालयहरू छन्, जस्तो नेसनल पार्कको कार्यालयहरू। ती मार्फत हामी संरक्षणका विकासका वन विकासका कामहरू चाहिँ गरेका छौँ र त्यसको प्रगति आउने क्रममा छ भएका छन्।
के यो यहाँ आएको त धेरै भएको छैन, अहिले वैशाखमा यहाँ आएर काम थाल्नुभयो। यो क्षेत्रमा तपाईँले वन संरक्षणमा देखिएका चुनौतीहरू त्यस्तो केही देख्नु भएको छ? रहेका गर्नुपर्ने तत्काल गर्नुपर्ने कामहरू केही देख्नु भएको छ?
वन संरक्षण भनेकै जनताको लागि हो। पहिले जनताले बुझ्नुपर्ने कुरा त्यो हो। हाम सर्वसाधारणले नेपाल सरकार यसको म्यान्डेट लिएर वन ऐन 2050 ल्याएको छ र त्यो अहिलेसम्म लागू छ, नयाँ संविधान आउँदा पनि लागू छ। र यसको चुनौतीको रूपमा हामीले सबभन्दा बढी के देखेका छौँ भने वन जग्गा विभिन्न प्रकारले व्यक्तिले, संस्थाले, क्लबले वा सरकारी निकायहरूले नै कतिपय ठाउँमा लिएका छन्, अतिक्रमण गरेका छन् र त्यसलाई हटाउने प्रमुख चुनौती हो। यो जग्गा झन्नै वन क्षेत्रको 16% 20%सम्म यो क्षेत्रको चाहिँ 15 जिल्लाको कुरा गर्दाखेरि हुन जान्छ, जुन चाहिँ ठुलो एमाउन्टको जग्गा हो। त्यसलाई व्यक्तिको नाममा दर्ता गर्ने प्रक्रियाहरू चाल्ने वा राजनीतिक भोट राजनीति गरेर व्यक्तिलाई नै दिनुपर्छ भन्ने, नकली सुकुम्बासीहरू खडा गरेर वन क्षेत्र दिनुपर्छ भन्ने खालका यो चुनौतीहरू हामीलाई चाहिँ अलिकति भोगिरहेका छौँ। तर हामी वन क्षेत्र अतिक्रमण नियन्त्रण रणनीति 2068 ल्याएका छौँ, जुन अनुसार चाहिँ हामी कार्यक्रमहरू अगाडि बढाएका छौँ, केही सफलता पनि प्राप्त गरेका छौँ।
जिल्लागत रूपमा हेर्दाखेरि यो मध्यपश्चिम क्षेत्रमा यो समस्या बढी कुन जिल्लामा छ, कम कुन जिल्लामा छ?
होइन, सबै ठाउँमा छ यो समस्या चाहिँ, तर जनसङ्ख्याको चाप स्वाभाविक रूपमा बढी भएको जिल्लामा बाँके दाङ पर्छ। त्यो दुई ठाउँमा राजमार्गको आसपासका क्षेत्रहरूमा वनहरूमा चाहिँ अलिकति बढी अतिक्रमणको समस्या देखिएको छ, बसोबासको अनियन्त्रित बसोबासको समस्या देखिएको छ। तर पहाडी जिल्लाहरूमा पनि वन खनजोत गर्ने तर त्यति होइन, तराईको तुलनामा अलिक कम छ।
पछिल्लो एक वर्षमा हामीले वन अतिक्रमण यति वन अतिक्रमण हटायौँ भनेर भन्न सकिने अवस्था त्यस्तो छ?
जिल्लागत रूपमा भन्ने हो भने बाँकेले लगभग 200 हेक्टेयरको क्लेम गरेको छ हटाएको, हटाए पनि त्यसमा सम्पूर्ण सुरक्षा निकायहरू खटेर गएको छ। त्यस्तै 40 हेक्टेयर जति दाङमा हटाएको गत वर्षको प्रगति थियो, यस वर्षको चाहिँ अहिले प्रगति आउन बाँकी छ, होइन हटाइरहेछौँ। तर त्यसमा हामी कस्तो छ भने मल्टी स्टेक होल्डर फोरम बनाएको छ, प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा एउटा अतिक्रमण नियन्त्रण कार्य समिति छ, त्यसमा सम्पूर्ण सुरक्षा निकाय र जिल्ला वन अधिकृत सदस्य सचिव रहने व्यवस्था गरेको छ। त्यो नीति अनुसार हामी चाहिँ हटाउन गइरहेको छौँ। अब धेरै पुरानो जस्तो बजार नै बसिसकेको, तपाईँ कोहलपुरमै हेर्नुहुन्छ भने कति ठाउँमा 20 वर्ष 25 वर्ष 30 वर्ष पुरानो बजारहरू छ, त्यसलाई चाहिँ के गर्ने भन्ने खालकोमा छलफल चलाएका छौँ, कुराहरू भएको छ।
सुर्खेतमा पनि यसरी बेला बेला हटाउँदाखेरि विभिन्न विवादहरू पनि आउने गर्छन्। त्यहाँ जहाँ बस्ती बसिसकेको छ, यहाँले आफै पनि भन्नुभयो, ती ठाउँहरूमा उचित विकल्प नदिएर हामीलाई 81 हटाइन्छ भन्ने खालको गुनासोहरू पनि उहाँहरूबाट आउने गर्छ। यसलाई न्यूनीकरण गर्न के गर्नुपर्छ?
होइन, जे गर्दा नि कानुनको दायरामा गर्नु पर्यो। कानुन भनेको जनप्रतिनिधिहरूले बनाउने हो, सामूहिक रूपमा बनाउने हो। जनप्रतिनिधि यहाँ सर्वसाधारणको प्रतिनिधि त हो नि। उहाँहरूले जे हामीलाई एउटा गाइडलाइन दिनुभएको छ, ल दिनुभएको छ, कानुन दिनुभएको छ, त्यसको दायरामा हामी काम गर्छौँ। हामी आफ्नो मनोगत विषयगत रूपमा काम गर्दैनौँ, स्वेच्छाचारी ढङ्गले काम गर्दैनौँ। ठिक छ, तपाईँ बस्नुभएछ, बस्दाखेरि नै पहिले सोच्नु पर्थ्यो हामी जङ्गलमा बचिरहेछौँ। सरकार विचार गर्दैछ के गर्ने, 50 वर्ष छ, सबै जिल्लामा यो समस्या छ, विचार गर्दैछ के गर्ने। तर त्यो अनियमित हो, अहिलेको हिसाबले नियमसङ्गत हेर्ने हो भने त्यो अनियमित नै हो। तपाईँ त्यसलाई अनियमित गरेर अनि यस्तो गऱ्यौँ, कहिलेकाहीँ परिस्थितिले फेरि त्यो गर्दो रहेछ। 3-4 साल अगाडि सुर्खेतमा ठुलो बाढी आयो, ठुलो आपदा आयो, मलाई सम्झना छ, म त्यति बेला अन्त थिएँ, तर पनि म न्युजहरूबाट थाहा पाएँ। र त्यो बाढीको दुष्प्रभाव के भयो भने मान्छे, विस्थापित मान्छेहरू जङ्गलमा बस्यो, र तत्कालै त्यो जिल्ला वन अधिकृतहरूको टोलीले हटाउन खोज्दाखेरि त्यो झडप भएको, जिल्ला वन अधिकृतमाथि हातपात भयो, पछि धेरै कुराहरू भयो के त्यस्तो। अब दुवै पक्षले संयम चाहिँ लिनुपर्छ, किनकि विकल्प त्यति बेला जनतासँग पनि थिएन। अनियमित भए तापनि केही जनता जसको घर नै बगाएको छ, त्यो जनता काहीँ ग्राउन्डमा, ऐलानीमा काहीँ न काहीँ गएर निश्चित रूपमा बस्छन्, होइन? तर त्यो बस्दाखेरि थाहित्व दिनु हुँदैन। तपाईँ यो तपाईँको भइसक्यो, अब तपाईँको नाममा जग्गा दर्ता हुन्छ, तपाईँ मलाई भोट दिनुहोस् भन्ने खालको राजनीति पनि गर्नु हुँदैन। र अब सरकारी निकायको रूपमा तत्काल तपाईँ आपदा आउँदाखेरि हामी कसरी प्रबन्धन गर्ने, त्यो कुराहरू हाम्रो जिल्ला वन कार्यालयहरूको पनि दायित्व हो। आपदा आएको छ, वनमा छिर्दै नछिर्नुहोस् भन्ने पनि हामीले भनेको होइनौँ, होइन? त्यो गर्दाखेरि अलिकति तातो तातो भयो, दुवैतर्फबाट असंयम भयो, असंयम हुँदाको परिणाम त्यस्तो भएको हो। अहिले चाहिँ अब तपाईँ वैकल्पिक व्यवस्थाहरू जस्तो राज्यले क्याबिनेटले निर्णय गरेर जग्गा नै प्रदान गर्छ भने इसोके, काहीँ जग्गामा वन छैन, होइन, अनुत्पादक छ जग्गा, त्यसमा घर बनाएर यदि जसको सबै चिज हरण भएको छ त्यो नेपाली नागरिकलाई दिन्छ भने हामी त्यो जग्गा छुट्याइदिन्छौँ, हाम्रो किल्लाहरू छुट्याइदिन्छौँ, सिमाना छुट्याइदिन्छौँ, त्यहाँ राख्ने उपाय छँदैछ। तर त्यो छँदैछ भन्दैमा अरू घर भएकाहरू पनि अथवा काहीँबाट आएर काहीँ बसोबास सर्ने, जङ्गलमा राम्रो हुन्छ, फ्रीमा जग्गा पाइन्छ, त्यहाँ सिमेन्ट जोडौँ, इँटा जोडौँ भन्ने नियत चाहिँ छुट्याउनुपर्छ। त्यो दुईवटा नियतहरू चाहिँ गलत नियतहरू हो।
कुनै पनि बाहनामा वन अतिक्रमण गर्नेहरूलाई राजनीतिक संरक्षण दिनु हुँदैन भन्ने कुरा पनि हुने भयो, होइन? यसबाट
एकदम हो। राजनीतिज्ञहरूको पनि दुविधा के छ भने उनी जनताका प्रतिनिधि हुन् र हाम्रो तर्फबाट हेर्दाखेरि हामीलाई गाइडलाइन दिने, निर्देशन दिने हाम्रा गार्जियन हुन् र ल बनाउने मेन बडी हुन्। त्यस कारणले जनतासँग जाँदाखेरि उहाँ जनताको समस्या उठाउनुपर्ने आवश्यकता नै उहाँको डेमोक्रेसीको मूल तत्त्व हो कि, त्यस कारणले उहाँ उठाउनुहुन्छ। तर कहिलेकाहीँ के हुन्छ भने पपुलर नाराहरू भन्दा हामीले कसरी समस्या समाधान गर्ने, आखिर राष्ट्रको सम्पत्ति त जनताकै सम्पत्ति हो नि। आज जोगिएको जङ्गल जुन वन कर्मचारीले मात्रै होइन, जनताले पनि जोगाउनु भएको छ, राजनीतिज्ञले पनि जोगाउनु भएको छ, त्यो जङ्गल त अल्टिमेटली स्थानीय समुदायको हो। समुदायले त्यसबाट बाटोघाटो बनाएका छन्, पैसा लिएका छन्, छात्रवृत्तिहरू उपलब्ध गराएका छन्, मन्दिर पार्टी पौवाहरूका उद्धार जीर्णोद्धार गरेका छन्। त्यो पनि बुझ्नु पर्यो कि हामीले पपुलरिटी चुनावको बेलामा भन्ने कुरा र इम्प्लिमेन्टेसन कुरामा जुन फरक हुन्छ त्यसलाई नै सायद डिप्लोमेसी भन्छ नि। राजनीतिज्ञहरूले एक किसिमको डिप्लोमेसी चाहिँ भोटमा भन्ने र कार्यान्वयनमा, राष्ट्रहितमा ल्याउने कुराहरू चाहिँ हेर्नुपर्छ भन्ने जस्तो लाग्छ।
वन अतिक्रमण हटाउने बेलामा पनि अलिकति चुनौती यहाँहरूलाई यही देखिन्छ, जो सुकुम्बासीका नाममा वा भूमिहीनका नाममा जसरी वन अतिक्रमण भएको छ त्यो हटाउन अलिकति विभिन्न जिल्लागत रूपमा हेर्दा पनि वन कार्यालयहरूलाई त्यो देखिने, त्यो हटाउने क्रममा विवाद भएका देखिने गरेका छन्, होइन?
नै धेरै म यो क्षेत्रभन्दा बाहिर जान चाहन्छु। एकचोटि माननीय माधव कुमार नेपाल प्रधानमन्त्रीज्यू प्रधानमन्त्रीत्वको कालमा अब कैलालीको राजमार्गको पुरा क्षेत्रै तपाईँको एउटा पार्टीले ब्याकग्राउन्डमा बसेर मान्छेहरू लगभग मलाई लाग्छ 3000 सङ्ख्यामा मान्छेहरू ल्याएर बसालिदिनुभयो। अब रातारात फेरि त्यो दुई तिन दिनमा 3000 मान्छे आएर टेन्ट गाडेर किल्ला गाडेर त्यो बनै पुरा हाम्रो हो भने त्यहाँ चाहिँ फेरि त्यो न बाढी थियो न भूकम्प थियो न प्राकृतिक आपदा थियो, ती सबै मान्छेका आआफ्ना ठेगान र घरहरू थिए। त्यहाँ 7 भिरन्त भयो, केही वन कर्मचारी मारिए, केही पुलिस मारिए र केही जनताको पनि दुर्भाग्यवश ज्यान गुमाउनु पर्यो र उहाँहरू फर्किनुभयो। त्यस्तो चुनौतीहरू हरेक जिल्लामा चाहिँ छ। जब हामी प्रायोजित अतिक्रमणहरू हटाउन खोज्छौँ, वन क्षेत्रलाई वन क्षेत्र नै बनाउन खोज्दछौँ, त्यसको चाहिँ अपोज चाहिँ हुन्छ। त्यसलाई कसरी डिल गर्ने भन्ने कुरा चुनौती छ।
यहाँनिर सम्बन्धित राजनीतिक दल वा सङ्घ संस्थाहरूले पनि यसमा चाहिँ विशेष ध्यान दिनु पऱ्यो होइन। उहाँहरूले क्षणिक फाइदाका लागि अथवा आफ्नो भोट ब्याङ्क नै बटुल्नका लागि भनेर वन अतिक्रमण कार्यलाई यो वा त्यो बाहनामा प्रोत्साहित गर्नु भएन।
बुझ्नुपर्ने कुरा के छ भने कर्मचारी अथवा सुरक्षा निकायले काम गर्ने के को आधारमा हो, त्यो त तपाईँले ऐन दिएको हो, त्यो वन ऐन बनाएको, वन नियमावली बनाएको जनप्रतिनिधि हो, बहुदल आइसकेपछि प्रतिनिधि तत्कालीन प्रतिनिधि सभाले बनाएको ऐन हो। तपाईँ राष्ट्रिय हितमा बनाएका ऐनहरू परिपालन गर्नका लागि सहयोग चाहिँ गर्नुपर्छ एकातर्फ, अर्कोतर्फ सरकार पनि जो भूमिहीन छ, जसको सब्जी हरण भएको छ, जो प्राकृतिक आपदाका शिकार भएका छन्, वास्तविक सुकुम्बासी छन्, तिनप्रति के नीति लिने, कसरी उनको हातमुख जोड्ने, छाक टार्ने समस्या समाधान गर्ने,
त्यसको लागि
पनि एउटा नीति लिन जरुरी छ, डिसिजन गर्न जरुरी।
अब हामी यही क्षेत्रको कुरा गर्दा यहाँले अघि भन्नुभयो मध्यपश्चिम क्षेत्रमा 20-30% वन अतिक्रमणमा छ भनेर,
20% मोटामोटी हजुर,
सरदरमा 20% छ, जिल्लागत रूपमा दाङ र बाँकेमा बढी छ भन्ने कुरा, कति जति छ ती जिल्लाहरूमा वन अतिक्रमण?
मलाई लाग्छ जस्तो त्यो जिल्लाहरूको पनि 18-17% त्यो जिल्लाहरूको क्षेत्रफल त यकिन भन्न सकिँदैन, जस्तो मोटामोटी 18,000-19,000 हेक्टेयर मोटामोटी त्यो वन क्षेत्र अतिक्रमणको चपेटामा जिल्लामा एभरेजमा चाहिँ परेको छ भनौँ न, 100 हेक्टर जति वन छ भने 20 हेक्टर 17 हेक्टर यस्तो वन चाहिँ चपेटामा परेको छ।
हामीले यो पछिल्लो एक वर्षमा अथवा पछिल्लो 6 यति अतिक्रमण चाहिँ हटायौँ भनेर भन्न सकिने, उल्लेख गर्न सकिने तथ्यगत आधारहरू के छन्?
छन्, भनेका छन् नि जिल्ला वन कार्यालय गत वर्षको भने तपाईँले दाङले के अरे यसले जिल्ला वन कार्यालय बाँकेबाट 200 हेक्टरभन्दा बढी हटायौँ राजमार्ग अतिक्रमणहरू र त्यहाँ वृक्षारोपण गऱ्यौँ भन्ने भयो होइन, त्यस्तै दाङले 40 हेक्टरभन्दा बढी हटायौँ भन्ने भयो, सल्यान जिल्लाबाट 10 हेक्टर हट्यो भन्ने रिपोर्ट आएको छ, त्यस्तै हटाइरहेछ त्यो रेकर्डहरू।
यसलाई चाहिँ यो अतिक्रमण जुन सरदर 20 हरारीमा छ वन अतिक्रमण, वन क्षेत्र अतिक्रमण भएको अवस्था, यसलाई चाहिँ शून्यमा झार्न हामीले सकौँला कि नसकौँला अथवा कति समय लाग्ला?
नै बजार विस्तार भइसकेको ठाउँमा देख हेर्नुहोस्, यसको दुईवटा सैद्धान्तिक जवाब छ, व्यावहारिक जवाब छ, दुईवटा सैद्धान्तिक रूपमा म वन कर्मचारी वन मन्त्रालयको एउटा सिपाही भएको नाताले के भन्छु भने हटाउनै पर्छ, तर व्यावहारिक रूपमा म यो देशको नागरिक पनि हो, त्यो हिसाबले हेर्दाखेरि जहाँ तपाईँ बजार जस्तो भनौँ न लमही या कोहलपुर भनौँ, पक्की घरहरू बसेको 30 वर्षभन्दा बढी भयो, त्यहाँ तपाईँ हटाउँदाखेरि जनताको कुन किसिमको रिएक्सन हुन्छ त्यो कुराको पूर्वानुमान नगरिकन पाइला चाल्ने हो कि होइन भन्ने कुरा हाम्रो राजनीतिक नेतृत्वले अथवा नीतिगत नेतृत्वले हामीलाई निर्देशन दिनुपर्ने आवश्यकता हुन्छ। नीति जुन हामीले मैले चर्चा गरेँ वन अतिक्रमण नियन्त्रण रणनीति 2068, त्यसमा के भनेको छ भने हाल गत वर्ष भएको अतिक्रमण यसै वर्ष हटाउने, 5 अगाडि भएको अतिक्रमण 5 लगाएर कार्ययोजना बनाएर होइन उहाँलाई सम्झाएर त्यस्तो हटाउने र पुराना अतिक्रमणहरूको विषयमा पैसासम्म लिएर दिन सक्ने व्यवस्था चाहिँ गरेको छ, तर त्यो निर्णय चाहिँ फेरि क्याबिनेटले गर्नुपर्छ, नेपाल सरकारले गर्नुपर्छ, नीतिगत तहबाट हुनुपर्छ, हाम्रो लेभलबाट कार्यान्वयन गर्ने तहबाट हुँदैन त्यो निर्णय।
अब यो अतिक्रमणको कुरा गऱ्यौँ हामीले, अब चोरी निकासीको अवस्था कस्तो छ यस क्षेत्रमा?
चोरी निकासी तपाईँ मोटामोटी मुद्दा सङ्ख्याको आधारमा हेर्नुहुन्छ भने जस्तो बाँकेमा सरदर चारवटा प्रति महिना भनेपछि 50 मुद्दा वार्षिक रूपमा पर्छ मानौ, होइन? त्यस्तै दाङमा तपाईँको 30-40 मुद्दा पर्छ। अब पहाडको जिल्लाहरूमा 10-15 रेन्जमा पर्छ। हिमाली क्षेत्रबाट मुद्दाहरू आउँदैन, प्रायः एउटा दुईवटा कुनै आयो भने। र वन्यजन्तुको छाला हार मार्ने, शिकार गर्ने, पासो लाउने खालका मुद्दाहरू सुर्खेत जिल्लामा पनि धेरै जसो धेरै तपाईँ चर्चित छ। त्यसमा नेपाल प्रहरीको सिआइबी टोलीले धेरैचोटि पक्रेर हामीलाई बुझाउनु भएको छ र त्यो मुद्दाहरू पनि आएको छ। काठ चोरी बस्ती घना भएको ठाउँमा चाहिँ प्रमुख समस्या छ। तर मुद्दाको सङ्ख्यालाई मात्रै आधार बनाउँदाखेरि यथार्थ चित्रण गर्दैन, त्योभन्दा स्थिति विकराल छ। किन मुद्दा कति बेला लाग्छ, जति बेला तपाईँ 10 चोरहरूमध्ये हामी एउटा चोर पक्रन सफल हुन्छौँ र 9 त तपाईँको अनसक्सेस भएको हुन्छ, उम्किसकेका छ, ऊ आफ्नो कार्यमा सफलता भएको हुन्छ, रात बिरात गर्छ, यस्तो समयमा यस्तो लोकेसनमा गर्छ जहाँ चाहिँ वन कर्मचारीहरूको आँखा पुग्दैन, जहाँ वन जस्तो दसैँ बिदामा मान्नुहोस् अलिकति सङ्ख्या पातलियो भने मान्छे दसैँ बिदामा त्यस्ता काम गरिदिन्छन्। अनि त्यसकारणले यो मुद्दा सङ्ख्याकै आधारमा भन्दा पनि वन क्षयीकरण, वन विनाश चाहिँ भएको छ, त्यो यथार्थ हो, त्यो हाम्रो जियो सेटेलाइटहरूबाट देखाएको छ। ओभरअलमा पुरा कन्ट्रीको कुरा गर्ने हो भने चाहिँ जहाँ जहाँ जनतालाई वन सुम्पिएको छ, समुदाय आधारित वन विकास वन व्यवस्थापन प्रणाली जसमा सामुदायिक वन, कबुलियती वन, साझेदारी वन जस्ता वनहरू छन् जुन चाहिँ सरकारले व्यवस्थापकीय अधिकार, प्रयोगको अधिकार, सदुपयोगको अधिकार जनताले हस्तान्तरण गरेको छ, ती वनहरूले वन क्षेत्र फेरि बढाएको रेकर्डबाट, सेटेलाइट डेटाबाट, एनालाइसिसबाट देखिन्छ। यो बहुत राम्रो पक्ष चाहिँ यो छ। त्यस कारणले अब सोच्नुपर्ने के छ भने जनताको सहभागितामा व्यवस्थापन गर्दाखेरि चोरी नियन्त्रण हुने रहेछ वा कम हुने रहेछ वा नहुने रहेछ, यो एकदम जेनरलाइज फ्याक्ट हो। वन विभागले, वन मन्त्रालयले यो कुरालाई आत्मसात गरेर अझ जनतासँग नजिक भएर काम गर्न चाहन्छ यो नियन्त्रण गर्नको लागि।
नेपालमा जसरी सामुदायिक वनको कन्सेप्ट ल्याइयो अथवा समुदायलाई वन हस्तान्तरण गरेर त्यसको रेखदेख गर्ने जिम्मा उहाँहरूलाई दियो, यो चाहिँ सफल भएको मान्न सकिन्छ होइन उसो भए?
सफल यसलाई हामी मात्रै होइन, विश्वस्तरीय संस्थाहरूले मूल्याङ्कन गरेर युएनले हाम्रो पीठ थपथपाइसकेको छ। तपाईँहरू दुनियाँको उदाहरणीय देश हुनुहुन्छ। त्यस्तै एफएओ भन्छ, युएनको फुड एन्ड एग्रिकल्चर एजेन्सी भनौँ न, त्यो काम गर्ने जसमा फोरेस्ट्री पनि विङ हुन्छ, उसले चाहिँ सबैभन्दा राम्रो भनेको छ। अहिले चाहिँ वर्ल्ड ब्याङ्कले ग्लोबल कार्बन फेसिलिटी भनेको छ, उसले राम्रो भनेको छ। रिसर्च सेन्टरहरू जुन EC4 छ, अरू रिसर्च सेन्टरहरू छ, उसको अध्ययनमा पनि सामुदायिक वन राम्रो देखिएको छ र जनताले हामी अनुभूत गरेका छौँ। मैले भने नि तपाईँ योभन्दा अगाडि नेपालको वन क्षेत्र 39% थियो, अहिले 44% भयो 2016 रिसेन्ट हामीले फरेस्ट रिसोर्स एसेसमेन्ट भन्ने वन अनुसन्धान तथा सर्वेक्षण विभागले गर्दाखेरि। त त्यो बढेको कहाँ हो भन्ने फेरि हेर्नुहुन्छ भने मध्य पहाडमा बढेको हो, र मध्य पहाडमा सबै वनहरू प्रायः जसो के छ भने हामीले जनतालाई हस्तान्तरण गरेका छौँ। त्यस कारणले सामुदायिक वन निसन्देह एउटा हामीले गर्व गर्न लायकको छन्। अब यसका केही अपवादहरूमा एउटा दुईवटा वनमा भ्रष्टाचार भए, कैलालीका वनमा भ्रष्टाचार भए, सामुदायिक वनले कोष हिनामिना गरे र त्यसलाई जेल पठाउने काम पनि त भएको छ। डढेलाको डडेलधुरामा वन विनाश भयो, सामुदायिक वनले वन विनाश गरे, त्यसमा 182 हाम्रो क्षेत्रीय निर्देशक तहदेखि लिएर वन रक्षकसम्म, जिल्ला वन अधिकृतसम्म माथि विशेष अदालतमा मुद्दा दायर भयो 45 करोड बिगो राखेर, होइन? त्यस कारणले अपवादहरूलाई कुरा नगर्ने हो भने निसन्देह सामुदायिक वन एउटा सफल कार्यक्रम हो।
अब यो चोरी निकासीको कुरा गर्दा, काठ र काठजन्य चिजहरू चोरी निकासी हुने भयो एउटा, होइन, एउटा चाहिँ वन्य जन्तुको हुने भयो। यो हेर्दाखेरि हामी मध्य पश्चिम क्षेत्रमा अघि यहाँले जुन तथ्याङ्कहरू दिनुभयो त्यसअनुसार अवस्था कस्तो छ? हामी राष्ट्रव्यापी रूपमा जटिल छ यस क्षेत्रमा पनि जटिल छ कि राष्ट्रव्यापी रूपमा जटिल छ यस क्षेत्रमा सामान्य छ कि के छ अवस्था?
नै तपाईँ यहाँको राम्रो एउटा पक्ष तपाईँलाई भन्छु, जम्मा 15 छ अहिले त, अब क्षेत्रको कन्सेप्ट हटेर प्रदेश भएको छ, प्रदेश 6 प्रदेशमा 10 छ। तर विकास क्षेत्रको मैले अहिले डेटा तपाईँलाई भने, जुन चाहिँ 5 क्षेत्रको पनि यसमा पर्छ र 15 छ, त्यो 15 जिल्लामा भूभाग चाहिँ हामी चाहिँ लगभग 25-26% हामी ओगट्छौँ। वनको कुरा गर्ने हो भने सम्पूर्ण भूभागलाई, क्षेत्रको 15 जिल्लाको भूभागलाई 100% मान्ने हो भने लगभग 28% वन छ। र जनसङ्ख्याको कुरा गर्ने हो भने जस्ट 13% मात्रै जनसङ्ख्या छ, देशको जनसङ्ख्याको यो क्षेत्रमा बसोबास गर्ने 13% जनसङ्ख्या छ। त्यस कारणले अरू क्षेत्रको तुलनामा यस क्षेत्रको जनसङ्ख्या र वनको रेसियो चाहिँ राम्रो छ, त्यस कारणले क्षति कम छ। जनसङ्ख्याको जहाँ चाप हुने हो त्यहाँ नै क्षति हुने हो, त्यस कारणले त्यो तुलना गर्दाखेरि छ। तर एउटा जेनरलाइजेसन के छ भने फेरि यही क्षेत्रभित्रको कुरा गर्दा जहाँ बसोबास सघन छ, जस्तो बाँके भने, दाङ भने, होइन यी जिल्लाहरूमा, बर्दियामा हेर्नुहोस् तपाईँ, सुकुम्बासीको चरम समस्या छ, क्षेत्रहरूमा चाहिँ समस्या छ, जटिल छ।
यसमा अब यी कुराहरूलाई हामीले नियन्त्रण गर्नको लागि के चुनौती 1, 2, 3 भनेर बुदागत रूपमा भन्दाखेरि के चुनौती देख्नु भएको छ?
होइन, सबभन्दा के छ भने वन क्षेत्रको कार्यप्रणाली अर्धन्यायिक हो। अर्धन्यायिक भन्नाले के हुन्छ भने तपाईँले अभियोजन र फैसला, यो अलि युनिक प्रकारको कुरा हो। प्राकृतिक न्यायको सिद्धान्तले र हाम्रो संविधानको आशयले एउटै निकायले अभियोजन र फैसला गर्नु हुँदैन भने भन्छ, तर केही क्वासी जुडिसियल अधिकारहरू भन्छ, होइन, अर्धन्यायिक अधिकारहरू दिएको हुन्छ, जुन चाहिँ प्रमुख जिल्ला अधिकारीलाई पनि दिएको हुन्छ, जिल्ला वन अधिकृतलाई पनि दिएको हुन्छ, भूमि सुधार अधिकृतलाई पनि दिएको हुन्छ। त्यसको आशय के हो भने त्यो विशेषज्ञता, वन बुझ्ने विशेषज्ञता जिल्ला वन अधिकृतसँग हुन्छ र उनले सही फैसला गर्छ भन्ने हो। यो अर्धन्यायिकतालाई संविधानले दुर्भाग्यवश चुकेको थियो, तर फेरि ऐनमा ल्याएर चाहिँ फेरि कायम गर्यो। अब चुनौती कहाँनिर छ भने हामी नयाँ संरचनामा जाँदैछौँ, त्यसमा चाहिँ अब जिल्ला वन कार्यालय नरहने भन्ने कुरा गरेका छौँ, त्यसमा वन कार्यालय स्थानीय निकायमा खटाउने भन्ने कुरा गरेका छौँ, वन कार्यालय नरहने, जिल्ला वन अधिकृत पद नरहने, स्थानीय निकायमा जाने भने हामीसँग भएको बन्दुक, हाम्रो सशस्त्र वन रक्षक, हाम्रो अर्धन्यायिक निकाय, हाम्रो तपाईँलाई जुनसुकै बेला खानतलासी गर्ने अधिकार, हामी तपाईँलाई हिरासतमा राख्ने अधिकार, हामी तपाईँलाई आवश्यकता परेको बेला घुँडामुनि गोली चलाउन सक्ने अधिकार कसले प्रयोग गर्ने? यो चाहिँ अहिलेको ताजा चुनौतीको रूपमा देखा परेको छ। दोस्रो, वन क्षेत्रले राजस्वमा योगदान मोटामोटी 10%भन्दा बढी गर्दछ, तर यसले बजेट पाउने भनेको 1%भन्दा 1-2 को बिचमा हो। यो समस्या धेरै छ। हामीले वनलाई, वनमा एकदम कम दिने हो भने 15% राजस्व हामीले सरकारलाई योगदान गरेका छौँ, र त्यसको तुलनामा हामीलाई कार्यान्वयन गर्न बजेट प्राप्त हुने भनेको 1% हो। अझ त त्यस कारणले त्यो न गाडी छ, न गस्ती छ, न भवनहरू धेरै ठाउँमा छैन, स्टाफहरू एकदम कठिन परिस्थितिमा बसेर तपाईँको सेवा गरिरहेको छ, त्यस कारणले प्रभावकारिता घटी छ। हेर्नुहोस्, होइन, वन कार्यालयहरूको प्रभावकारिता, तपाईँ सबै सुविधा दिनुभयो, इलाकामा जस्तो गाडी हुनुपर्ने छैन, जिल्लामा जम्मा एउटा गाडी हुन्छ, त्यो गाडी लिएर कति कस्तो गर्ने?
वन क्षेत्रले जति योगदान दिइरहेछ त्यस अनुसारको बजेट यस क्षेत्रको लागि छुट्याइन्न,
रिसोर्सको अभाव छ। यो दोस्रो चुनौती हो, होइन। तेस्रो चुनौती के छ भने अब हामी कुनै ठाउँमा लडाइँ लड्नु परिरहेछ, त्यहाँ राजनीतिज्ञ सपोर्ट खुलेर आउँदैन, जस्तो अतिक्रमणको एगेन्स्टमा हामीले कुरा गऱ्यौँ, अब उहाँहरूको बाध्यता भोट आधार तिनै व्यक्ति हुन् जुन चाहिँ हाम्रो हिसाबले जङ्गलमा गएर बस्या छन्, अनियमित काम गरेका छन् भन्ने हो। त्यस्तो बेला उहाँहरूको दबाब पनि त्यस्तो बेला एउटा चुनौतीको रूपमा आइदिने गर्दछ। धेरै ठाउँमा यो भएको छ, भगाउने, पक्रन नदिने वा पक्रिसकेको मान्छे छुटाउने, होइन, मुद्दा लाग्न दबाब दिने, यस्ता खालका चुनौतीहरू हामी 1, 2, 3 भनेर भन्न सक्छौँ।
अब मुलुक नयाँ संरचनामा गइसक्यो, यहाँले पनि कुरा उठाउनुभयो, अब हामी त्यस विषयमा अलिकति छलफल गरौँ। अब वन कार्यालय नरहने, जिल्ला वन अधिकृत नरहने, स्थानीय निकाय मातहतमा रहेर सेवा दिनुपर्ने जस्ता कुराहरू आएछन्, यद्यपि यसबारे स्पष्ट कानुन बन्न अझै बाँकी छ। अब आम नागरिकले बुझ्ने गरेर भन्नुपर्दाखेरि, अब वन सम्पदाको बाँडफाँड, त्यहाँको स्रोत साधनको सदुपयोग कसरी कसले गर्न पाउँछन्?
सबभन्दा पहिले के छ भने संविधानको अनुसूचीहरूमा प्रदेशको अधिकार, एकल अधिकार, केन्द्रको एकल अधिकार, प्रदेश र केन्द्रको साझा अधिकार, स्थानीय तहको एकल अधिकार र स्थानीय प्रदेश र केन्द्रको साझा अधिकार, यति चाहिँ व्यवस्था गरेको छ। अब यति व्यवस्था गर्दाखेरि क्रक्स कुरो म तपाईँलाई भन्दछु, जो सेन्टर पोइन्ट के छ, एकदम केन्द्रबिन्दु के छ भने, केन्द्र र प्रादेशिक कानुनको अधीनमा रही वन र वातावरण सम्बन्धी जैविक विविधता सम्बन्धी कार्यक्रमहरू स्थानीय निकायले गर्ने भनिया छ, होइन? अस्ति के भयो भने नेपाल सरकार मन्त्री परिषदले निर्णय गरेर स्थानीय निकाय सञ्चालन कार्यादेश एउटा जारी गर्यो र जसअनुसार चाहिँ विभिन्न मन्त्रालयले, मन्त्री परिषद, प्रधानमन्त्री कार्यालयले, सामान्य प्रशासन मन्त्रालयले तुरुन्तै चाहिँ जिल्ला वनभित्र रहेका कर्मचारीहरू स्थानीय तहमा पठाउनुहोस् भन्ने खालको आशयको निर्णयहरू भयो र परिपत्रहरू भए, क्विक डिसिजन चाहिँ भयो। यो हुँदाखेरि हामी ठुलो अन्यलमा भयौँ। वन ऐन 2049 हामीलाई अधिकार दिएको छ, हाम्रो कार्यक्षेत्र डिफाइन गरेको छ, मैले अघि जुन विशेष अधिकार भने त्यो सबै संरक्षणको लागि दिएको अधिकार हो। जनसङ्ख्याको तुलनामा वन क्षेत्र बचाउनुपर्छ, वनजन्तु पनि जरुरी हो भन्ने नबुझेकोलाई बुझाउनलाई नै वन कार्यालय स्थापना गरिएको हो। अब त्यो भयो, त्यो हुँदाखेरि हामी थोरै चिन्तित थियौँ, तर सर्वोच्च अदालतमा केही अधिवक्ताहरूले एउटा रिट हाल्नुभयो। रिट हाल्दाखेरि यो नेपाल सरकारलाई विपक्षी बनाएर, र त्यसमा सर्वोच्च अदालतले भर्खर 21 गते अन्तरिम आदेश जारी भएको छ, त्यो के भने संविधानसँग बाछिन गएकोले त्यो आदेश स्थानीय नगर्ने भन्ने आदेश भएको छ सामान्य सर्वोच्च अदालतबाट। यस्तो अवस्थामा म के भन्छु भने, यो ट्रान्जिसन पिरियड हो, यसलाई विवादको विषय नबनाऊ। क्लियर छ अनुसूचीहरूमा अधिकार क्लियर छ, प्रदेशले यो गर्ने, सङ्घले यो गर्ने र स्थानीय तहले यो गर्ने र त्यसमा साझा रूपमा यो गर्ने भन्ने क्लियर छ। कानुन ड्राफ्ट भएर संसदमा गइसकेको छ, त्यसमा छलफल हुन बाँकी छ, निर्णय हुन बाँकी छ, कानुन आउन दिनुहोस्। हामी तपाईँ माथत के, हामी जनता जसको माथत खटाउँछौँ, हाम्रो कर्मचारीहरू खट्न सदैव तयार रहन्छ। हाम्रो जिकिर के छ भने, फेरि राजनीति गर्नेले एउटा पक्ष चाहिँ के छ भने, अब ऊ रोडलाई प्राथमिकता दिन्छ नि, ऊ फुटबल ग्राउन्डलाई प्राथमिकता दिन्छ नि, जसको जिन हरियो छ, जो 20 वर्ष फोरेस्टी परे, त्यसको तुलनामा त उनको ध्यान जनता सेन्ट्रिक हुन्छ भने हाम्रो इको सेन्ट्रिक हुन्छ। इको सेन्ट्रिक भनेको इकोलोजी, हामी बाघका बढी कुरा गर्छौँ, हामी कोब्रालाई बचाउनुपर्छ भन्छौँ, तर सर्वसाधारण मान्छे के भन्छन्, कोब्रा देख्ने बित्तिकै मार्नुपर्छ भन्छ। बाघ चाहिँ हाम्रो बाख्रा खान्छ भन्ने कन्सेप्सन छ उनको। हामी चाहिँ बाघ चाहिँ दुनियाँ हामीलाई हेर्न आउँछ, बाघ चाहिँ जम्मा अब विश्वमा चाहिँ 1000 सङ्ख्यामा पनि रहेन, यसलाई बचाउनुपर्छ भन्ने हामी भन्छौँ। यो डिफरेन्स जुन छ, अन्डरस्ट्यान्डिङको डिफरेन्सको लागि पनि हाम्रो अस्तित्व निमिट्यान नपार्नुहोस्, त्यसले देशलाई अल्टिमेटली राम्रो गर्दैन।
अब यहाँनिर स्पष्ट रूपमा भन्दाखेरि, तत्काल अदालतले पनि त्यो बाटो दियो कि तत्काल स्थानीय मातहतमा वन कार्यालयहरू र त्यस त्यहाँका कर्मचारीहरू जाने अवस्था छैन, अहिले जसरी सेवा दिइरहेका छन् त्यसरी नै सेवा प्रदान गर्नेछन् भनेर भन्न बुझ्नु पर्यो आम नागरिकले बुझ्दाखेरि।
होइन, अहिले त्यो नै छ। अब त्यो अन्तरिम आदेश एकदम ताजा भएको मैले न्युजबाट लिएर तपाईँलाई भने, त्यसको विषयमा अब नयाँ परिपत्र निश्चित रूपमा केन्द्रबाट आउँछ। स्थानीय संघीय मामिला मन्त्रालयले पनि स्थानीय निकायहरूलाई दिन्छ आदेश, र हाम्रो मन्त्रालयले हामीलाई आदेश दिन्छ। हामी हिजो अस्तिसम्म सहकार्य गरेको हो, केही दिन अझै गरौँ, कानुनलाई पर्खौँ, सबभन्दा राम्रो हो। अब वन आयो ल काटौँ 2-4 भनेर नगरौँ, वनभित्र नसोधिकन जग्गा ल यो भयो अब 2-4 घर बनाउनुहोस् या नगरपालिकाको अफिस बनाउनुहोस् अहिले नगरौँ, बेला भएको छैन। तपाईँको अधिकार आयो भने हामी स्वागत गर्छौँ, हाम्रो कर्मचारी पठाउँछौँ, तपाईँलाई सहयोग गर्छ, तपाईँलाई प्राविधिक इस्टिमेट गरिदिन्छ र तपाईँको अर्डर मानेर, नियमित अर्डर मानेर खट्न तयार छ कर्मचारी। लेस द लो कम, होइन? पहिले जनप्रतिनिधिहरू छन्, हामी धेरै सक्सेसफुल्ली संविधान ल्याएका जनप्रतिनिधिहरू छन्। गर्वसाथ भन्छु, म यति चुनौतीका बावजुद भूकम्प आयो, हामीलाई हाम्रो राजनीतिज्ञहरू सबैले गाली गर्छन्, तर म चाहिँ त्यो नबुझेर गरे हुन्, हेर्नुहोस् यति चुनौती, जहाँ संसारका राष्ट्रहरू युद्धमा गए, जनयुद्धमा गए, जनयुद्ध यहाँ हुन दिएन, त्यसलाई एउटा विवादलाई ठुलो अन्तर्राष्ट्रिय हुन लागेको विवादलाई, अरूले चासोको केन्द्र बनाएको विवादलाई र त्यसबाट फाइदा लिएको विवादलाई राजनीतिज्ञहरूले आफ्नो बलबुतामा साम्य पार्नुभयो, संविधान बनाउनु भयो, ती जनप्रतिनिधिहरूले हामीलाई अवश्य पनि दिशानिर्देश गर्दैछन्, समयको प्रतीक्षा गरौँ। क्रिटिकल निर्णय, क्रिटिकल र ट्रान्जिसन पिरियड हो यो, होइन, सङ्क्रमणकालीन अवस्था हो। त्यस कारणले वन काट्ने, वन क्षेत्र अतिक्रमण गर्ने, वन्यजन्तुलाई हानि नोक्सानी पुर्याउने काम गर्दाखेरि हामी त अहिलेको लअनुसार कारवाही गर्नुपर्ने नै हुन्छ। त्यसमा हामी जनप्रतिनिधिलाई पनि भनौँ न, नगरपालिकालाई पनि सोध्दैनौँ, हाम्रो सहकार्यको इच्छा छ, तर हामी त्यो नगरे बापत दण्डित हुनुपर्ने अवस्था हुन्छ। त्यस कारणले हामी अहिले गर्नुपर्छ। त्यस कारण म के भन्छु भने, सङ्घीय कानुनहरू, प्रादेशिक कानुनहरू, स्थानीय निकायका लागिहरू कानुन आउन्जेल जुन चलिरहेको छ, तपाईँलाई हस्तान्तरण हुने कानुन आउँदैछ नि, हस्तान्तरण तपाईँलाई हुन्छ नि, अधिकार पनि, सामान पनि, अफिस पनि, भवन पनि, आजै तपाईँ जिल्ला वन कार्यालयमा गएर नबस्दिनुहोस्।
अब यहाँनिर अहिले जसरी समुदायले वनहरू प्रयोग गरिरहनु भएको छ, वन रेख्दै गरिरहनु भएको छ, संरक्षण गरिरहनु भएको छ, उहाँहरूले त्यही रूपमा गर्न पाउनुहुनेछ कि यो प्रादेशिक संरचनामा जाँदाखेरि स्थानीय तहको जसरी नामकरण वर्गीकरण भएको छ त्यसले त्यो अवस्थामा फरक पार्नेछ के छ?
होइन, कानुन कसरी आउँछ त भन्न सकिँदैन, तर सबै स्थानीय प्र्याक्टिसेसहरूलाई, अभ्यासहरूलाई चाहिँ इग्नोर गर्न गरिकन, होइन, त्यसलाई ध्वस्त पारिकन कानुन कहिले पनि आउँदैन। कानुन के हुन्छ भने एडिसनालिटी प्रिन्सिपलमा थप भएर केही कुरा आउँछ, प्र्याक्टिसहरू सबै ध्वस्त भएको, जस्तो पञ्चायती व्यवस्था हामीले उन्मूलन गऱ्यौँ, तर पञ्चायत सम्बन्धी कानुनहरू फेरि केही थप भएर नै आए नि, सुरक्षाका कानुनहरू, वन सम्बन्धी कानुनहरू, होइन, त्यस्तै व्यवस्थाका साथ आए। त्यस कारणले स्थानीय निकाय, स्थानीय जनताले, समुदायले, जनसमुदायले गरेको वन व्यवस्थापन कार्यहरू उत्कृष्ट, विश्वोत्कृष्ट घोषित छ, त्यो प्र्याक्टिसलाई मास्ने गरी कानुन आउँदैन। बरु के हुनसक्छ भने, त्यसको समन्वय, त्यसको सहज गर्ने काम चाहिँ स्थानीय निकायलाई पनि दिन सक्छ वा प्रदेशलाई पनि दिन सक्छ कानुनले, त्यो गर्वमा रहेको विषय हो। तर सामुदायिक वन चाहिँ हट्छ भन्ने परिकल्पना पनि नगरौँ, किनकि जनताले अब धेरै लगानी गरेको छ त्यहाँ, एउटा 40 वर्ष जतिको इतिहास बोकेको संस्थाहरू हो सामुदायिक वनहरू, होइन, र त्यसको सक्सेस छ कि, अपवाद बाहेक
विश्वव्यापी रूपमा प्रशंसा पाइयो। सामुदायिक उपभोक्ताहरूले यो कुरामा चाहिँ कम्तीमा आश्वस्त हुँदा हुन्छ कि सामुदायिक वन हट्ने छैन,
निश्चित रूपमा, निश्चित रूपमा हट्दैन। त्यो एउटा हामीले वनले तपाईँ स्थानीय तहमा विकेन्द्रीकरण गर्ने, रियल विकेन्द्रीकरण प्रयास त 39 ऐन ल्याएर भएको हो, होइन, छदम थियो, अहिले रियल विकेन्द्रीकरण संविधानले गरिदिएको छ। तर वनले त विकेन्द्रीकरण तपाईँ आजभन्दा 25-30 वर्ष अधिकारी अगाडि नै गरिसक्यो कि, सबै हामी, हाम्रो जनताबाट परिचालित छ र त्यो सक्सेस भएको छ, सबै उहाँ चेक काट्ने अधिकार अध्यक्ष कोषाध्यक्षज्यूलाई छ, वन कति निकाल्ने भन्ने कार्ययोजना स्वीकृत गराएर निकाल्ने, काठ बनाउने, दाउरा बनाउने, बाहिर निकासी गर्ने, बेच्ने, त्यो कोषले तपाईँ स्कुलमा दिनुहोस् कि, मन्दिर पाठ पुवा बनाउनुहोस् कि, वृक्षारोपण गर्नुहोस् कि, सबै अधिकार हामीले विकेन्द्रीकरण पुराका पुरा गरेका छौँ कि, र हामी यो प्र्याक्टिस आजदेखि होइन, हाम्रो दुईटा जेनेरेसन गइसक्यो फरेस्ट
भनेको, जुन अभ्यासमा अब मुलुक जाँदैछ त्यो अभ्यास वन क्षेत्रमा केही वर्ष पहिलेदेखि नै भइरहेको छ,
धेरै धेरै 3 दशक पहिलेदेखि भइरहेको छ, सफलतापूर्वक भइरहेको छ, र त्यो संस्थाहरू तपाईँको अहिलेको स्थानीय तहहरूभन्दा हाम्रा अध्यक्षहरू, हाम्रा फेकोफनका साथीहरू धेरै ठाउँमा त मेयर जित्नु भएको छ, तुलसीपुर नगरपालिकाको मेयर तपाईँको हाम्रो वन क्षेत्रका हस्ती हुन्, होइन, उहाँको योगदान छ, उहाँ उपभोक्ताबाट आउनुभएको, एउटा सर्वसाधारण उपभोक्ताबाट अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गरेर अहिले मेयर जित्नु भएको छ, तपाईँ 25 ठाउँमा स्थानीय तहमा तपाईँको त्यो योगदान दिएको छ, त्यतिसम्म उहाँ खारिएको, माझिएको हाम्रो जनशक्ति र संस्था, संस्थागत भएको संस्था चाहिँ हट्दैन, एकदम विश्वस्त हुनुहोस् यसमा।
अब हामीले अतिक्रमण र विनाशका कुराहरू गऱ्यौँ, अब वन सम्पदा एकदम आम नागरिकले बुझ्ने गरेर अब यस क्षेत्रको एउटा वरिष्ठ जिम्मेवार तहमा रहेको व्यक्ति भएको नाताले भनिदिनुहोस् कि वन सम्पदा किन जोगाउनुपर्छ, मैले वन सम्पदा किन जोगाउने, त्यसको फाइदा मलाई के हुन्छ, एउटा व्यक्तिलाई समुदायलाई के फाइदा हुन्छ?
सबभन्दा के बुझ्नुहोस् भने, मानव जीवन तपाईँको एक्लोमा मानवका लागि मात्रै होइन, मानवद्वारा सञ्चालित मात्रै छैन, यो धरतीमा जीव र निर्जीवको एउटा साइकिल चल्छ। जीवको मात्रै कुरा गर्ने हो भने तपाईँ जस्तो के खानुहुन्छ, गहुँ खानुहुन्छ, पिठो अथवा चामल खानुहुन्छ, त्यो कहाँबाट आउँछ र कसरी आउँछ तपाईँलाई थाहा छ? तपाईँको केही किट पतङ्गहरूले त्यसलाई फर्टिलाइजेसन गरिदिएन भने न तपाईँ फ्रुट खान पाउनुहुन्छ, न धान खान पाउनुहुन्छ, न गहुँ पाउनु पाउनुहुन्छ। त्यस कारणले तपाईँको अस्तित्व, मानव जातिको अस्तित्व केसँग गाँसिएको छ भने प्रकृतिसँग गाँसिएको छ। एकदम तपाईँ एउटा मालामा उनिए जस्तो, माला तोर्नुभयो भने तपाईँ पनि टुट्नुहुन्छ, त्यो सबै मोतीहरू बिख्रेर जान्छ जस्तो अवस्था सिर्जना हुन्छ। प्रथम कुरो त्यो, मोटामोटी कुरो त्यो बुझ्नुहोस्। अब डाइरेक्ट बेनिफिट र इन्डाइरेक्ट बेनिफिट भन्ने कुरा गर्छ। जस्तो डिरेक्ट बेनिफिटमा हामीले वार्षिक 2-3 लाख सिएफटी काठभन्दा बढी उत्पादन गर्छौँ, 10-15 लाख सिएफटी अहिले गइरहेछ, अहिले वैज्ञानिक वन व्यवस्थापन पनि लागू भएको छ, त्यस कारणले बढेको छ उत्पादकता, दाउरा उत्पादन भएको छ, फर्डर भन्छौँ हामी त्यो स्याउला होइन, त्यस्तो स्याउलाहरू ल्याउने अथवा घाँसहरू, डाले घाँसहरू ल्याउने, जडीबुटीहरू ल्याउने, यसको असङ्ख्य तपाईँको फाइदा भएको छ। सामुदायिक वनको ठाउँ भएकोमा, सामुदायिक भएको कोषमा योगदान भएको छ, राजस्व उठ्ने ठाउँहरूबाट, राजस्व राष्ट्रिय वनहरूबाट राजस्व उठेर योगदान भएको छ। त्यस्तै इन्डाइरेक्ट बेनिफिटहरूमा यसले पानीको मुहान संरक्षण गर्ने, कार्बन सञ्चित गर्ने, अब विश्वव्यापी रूपमा अहिले कार्बन मार्केटका कुराहरू, रेटका कुराहरू चलिरहेका छ, त्यसमा चाहिँ योगदान दिने, वाटरसेड कन्जर्भेसन गर्ने, भवितव्यबाट जोगाउने, प्राकृतिक आपदाहरू नहुन दिने र तपाईँकै अस्तित्व कायम राख्ने इन्डाइरेक्ट बेनिफिटहरू छ।
भनेको वन सम्पदा जोगाउँदाखेरि आम नागरिकले वन सम्पदा जोगाउन यसकारण पनि पर्छ कि त्यसबाट ऊ स्वयं आफू यो अर्काको लागि जोगाइदिने होइन, होइन आफ्नै फाइदाको लागि जोगाउनु पनि जरुरी छ। एकदम सरल भाषामा भन्दाखेरि
एकदम तपाईँलाई मैले भने, एउटा त अस्तित्वसँग गाँसिएको हुन्छ, अस्तित्वसँग गाँसिँदाखेरि आर्मीले जोगाइदिए पनि भयो नि भन्ने भयो, तर आर्मीले जोगाउँदा वा नेपाल सरकारले जोगाउँदा बेनिफिट स्थानीय निकायमा जाँदैन, केन्द्रीकृत हुन्छ र रिडिस्ट्रिब्युटिभ पोलिसीबाट अर्कै रूप धारण गरेर जान्छ। यहाँ त हामीले के पोलिसी ल्याएछौँ भने, तपाईँको वन तपाईँलाई, तपाईँले यसको सदुपयोग गर्नुहोस्, हानि नोक्सानी नगर्नुहोस्, त्यो हामी हेरिरहेछौँ। र त्यो डाइरेक्ट बेनिफिट, इन्डाइरेक्ट बेनिफिट सबै तत्तर स्थानमा गएको छ। जुन जुन ठाउँमा वन छ तपाईँको, तपाईँ काठमाडौँ भ्यालीमा यति सहरीकरण भयो तर डाँडाहरूमा वन छ, त्यो डाँडाको नजिकको बस्तीमा पानी आज पनि आइरहेको छ, मुहानको पानी खान्छन् तिनी, काका कुल छ काठमाडौँ, कुनै सिजनमा अब पानी पुग्दैन, ट्याङ्करको व्यापार छ, तर जहाँ जहाँ सामुदायिक वन छ, संरक्षित वन छ, त्यहाँका मान्छे मुहानका पानी खान पाएका छन्। एउटा सिम्पल एकदम फाइदा छ।
अब यहाँले वन वैज्ञानिक वन व्यवस्थापनको कुरा गर्नुभयो, बेला बेला विरोध हुने गर्छ, सामुदायिक वन उपभोक्ता समितिले समन्वय नगरीकन ल्याइयो, यो चाहिँ समुदायको हितमा छैन भन्ने खालका उहाँका जिकिरहरू छन्। अवस्था त्यस्तै हो
यसमा हेर्नुहोस्, अहिले वन विभाग, वन मन्त्रालयले एउटा नीति ल्याएर बुढाखाडा रुखहरूलाई हटाउने भन्या छन्। मेरो यसमा सरकारको कर्मचारी भएको नाताले सरकारी राय र एउटा विदेशमा पढेको, देश विदेश घुमेको, 20 वर्ष यहाँ सेवा गरिसकेको र जनतासँग धेरै नजिक भएर सेवा गरेको हिसाबले केही व्यक्तिगत रायहरू पनि छन् जुन चाहिँ सरकारको रायसँग नमिल्न सक्दछ। अब सरकारको हिसाबले हो भने यो काठ उत्पादकताको लागि ल्याइएको हो, काठको बजार सन्तुलनको लागि ल्याइएको हो।
स्पष्ट रूपमा भन्नु भन्दाखेरि यो वन वैज्ञानिक वन कार्यक्रम, व्यवस्थापन कार्यक्रम किन ल्याइयो? 1, 2, 3
भन्छन्, विदेशबाट धेरै काठ आयातित भयो, बर्माबाट, मलेसियाबाट, त्यसलाई विस्थापित गर्नु पर्यो, त्यसपछि वनमा काठ कुहिएर गए, बुढाखाडा काठ रुखहरूको केही रोल पनि भएन, त्यस कारणले ल्याइयो होइन, र त्यसले रिजेनरेसनलाई फाइदा गर्छ, त्यसलाई त्यस कारण ल्याइयो। र यसमा सामुदायिक वन र यसका सञ्जालहरूका केही रिजर्भेसनहरू छ, हाम्रो कन्सर्न लिएन, हामीलाई सोधिएन भन्ने कन्सर्न छ, त्यो एउटा नीतिगत प्रकृतिगत पाटो मात्रै हो। तपाईँ राम्रो हो कि होइन एउटा प्रश्न छ,
उहाँहरूको भने अर्को के छ भने, यो त अन्तत घुमाइ फिराएर वन मास्ने यसको उद्देश्य छ
यो
भन्ने खालको कुराहरु पनि
मैले लोकसेवामा दिएको जाँचभन्दा गाह्रो प्रश्न हो, किनकि यहाँनिर म आफू कन्फ्लिक्टमा छु, सरकारी रोलमा र व्यक्तिगत रूपमा। व्यक्तिगत रूपमा सोच्दाखेरि म साह्रै कन्जर्भेसनिस्ट हो। कन्जर्भेसनिस्ट भनेको मैले पढेको जति पनि किताब, मैले पढेको जति पनि देश, आफ्नो तवरबाट घुमेको जति पनि जङ्गलहरू विश्वव्यापी घुमेको छु, म क्यानाडा गएँ, फिनल्यान्ड गएँ, स्विडेन गएँ, डेनमार्क गएँ, जर्मनी गएँ, अनेक देशमा यो यस्तो खालको प्र्याक्टिसहरू अहिले छैन भन्दा हेर्दाखेरि म चाहिँ फेरि
बुझेँ, यहाँनिर सरकारको नीति र यो कार्यक्रमप्रति केही यहाँका व्यक्तिगत फरक मतहरू छन् जो यहाँको जिम्मेवारी
इन हाउस हामी डिस्कस गर्छौँ होइन यसलाई कसरी लानुपर्छ, तर नीति चाहिँ अब सबैलाई सोधेरै ल्याएको हो। अब त्यसको व्यापक जनसहभागिता जनसमर्थन हेर्न बाँकी छ। अब जनसमर्थन भएन भने सरकार त्यसै अनुसार चाहिँ सुधार पनि गर्नुपर्छ म भन्छु। जनसमर्थन कुनै कार्यक्रमको छैन भने त्यसअनुसार सुधार गर्नुपर्छ। फेरि वैज्ञानिक जोड्दैमा तपाईँ वैज्ञानिक केशवजी भन्दैमा वैज्ञानिक केशवजी होइन, वैज्ञानिक हुनको लागि तपाईँ एमएससी गर्नु पऱ्यो, तपाईँ कुनै चिजमा स्पेसलाइजेसन गर्नु पऱ्यो। वन व्यवस्थापनको अगाडि वैज्ञानिक जोडेर त्यो वैज्ञानिक भइहाल्ने होइन। वन व्यवस्थापनका केही सर्टेन रुल्सहरू छ, केही सर्टेन प्रक्रियाहरू छ, त्यो अवलम्बन गर्छ भन्ने सिद्धान्त हो। व्यवहारमा के भएको छ हेर्न अब अहिले टाइम लाग्छ।
हामीले अहिलेसम्म यसको फाइदा एक यो देखियो, दुई यो देखियो, तिन यो देखियो, अथवा कमी कमजोरी बेफाइदा यो रहे भनेर मापन गर्ने अवस्थामा छौँ कि छैनौँ?
नै एक दुई वर्ष भयो लागू भएको भनौँ। एक दुई वर्ष लागू हुँदाखेरि काठ चाहिँ निश्चित रूपमा उत्पादन भएको छ, तर त्यो काठ फेरि सक्सन प्रेसर भन्छ नि, सबैको काठको त टार्गेट हेर्नुहोस्, जुन जिल्लामा उत्पादन भयो त्यो जिल्लामा काम मान्छे पाउँदैन, तर काठमाडौँको मिलहरूमा काठ चाहिँ छ। र यो वैज्ञानिक
त्यो
आपूर्ति व्यवस्था सुधार्ने ल्याइएको प्रोग्राम जनस्तरीय आपूर्ति व्यवस्थालाई सुधार्ने तर्फ पनि ध्यान दिनुपर्छ। म धेरै कुरा यसभन्दा बढी
त्यही यहाँनिर अचम्म छ कि जहाँ जुन समुदायमा काठ उत्पादन पहिलो त्यसको अधिकार त्यो समुदायका त्यो वनका उपभोक्ताहरू हुन्, त्यसपछि क्रमशः जिल्ला जाला, त्यसपछि अञ्चल जाला, त्यसपछि क्षेत्र, अब प्रदेशमा गएँ मैले प्रदेश जाला, त्यसपछि मात्र अन्यत्र भन्ने नीति छ हाम्रो, त्यो त्यो अधिकार हो। यदि मेरो सामुदायिक वनमा काठ उत्पादन हुन्छ भने त्यो पहिलो अधिकार अर्को सामुदायिक वनका उपभोक्ताभन्दा मैले पाउनु पऱ्यो।
एकदम
त्यसै अनुसार जिल्ला अञ्चल प्रदेश क्षेत्र हुँदै जाने हो। तर यहाँले आफै पनि भन्नुभयो ती उत्पादित भएका ठाउँका उपभोक्ताहरू काठ पाउँदैनन् तर राजधानीका वा अन्य मिलहरूमा जान्छ, यो जान्छ कसरी?
होइन यस्तो छ, अब सूचना निक्लिन्छ काठ लिन आउनुहोस्, जनताहरू एप्लाई गर्नुहुन्न र काठ चाहिँ जनतालाई चाहिएको छैन भन्ने लिलाममा जान्छ, लिलाम ठेकदारहरूले स्वीकार गर्छ, ठेकदारहरू आफूले किनिसकेको सम्पत्ति जहाँसुकै लान पाउने नेपालको संविधानको ले उसलाई छुट दिएको छ। निजी सम्पत्ति सर्वभौ, तपाईँ राज्यलाई उसले तिर्नुपर्ने पैसा तिरिसकेपछि कम्पिटिसनमा भाग लिएर लिइसकेपछि प्रक्रिया त राम्रो हो, प्रक्रिया त वैध हो, तर
केन्द्रभित्र ठुलो मात्रामा कतिपय अवस्थामा सामुदायिक वनका पदाधिकारी, वन कर्मचारी, कास्ट व्यवसाय ठेकदारहरू, कास्ट व्यवसायहरूको ठुलो मात्रामा आर्थिक चलखेल हुन्छ भन्ने कुरा, कतिपय ठाउँमा सुरक्षा निकायका व्यक्तिहरू पनि मुछिनुहुन्छ, ठुलो मात्रामा आर्थिक चलखेल हुन्छ भन्ने कुरा बारम्बार आइरहेको हुन्छ नि, बेला मौकामा पक्राउ परेको कारवाही परेका उदाहरण पनि छन्।
किन तपाईँ यो यो कुरालाई लुकाउनु पर्ने फ्याक्ट नै छैन नि, अहिले वन कर्मचारीलाई कहाँकोलाई तपाईँ मुद्दा दायर भएन, धेरै ठाउँमा मुद्दा दायर भएको छ। तपाईँ हेर्नुहुन्छ भने डेलधुरामा मैले अघि भनिहालेँ होइन, नेपालगञ्जको जिल्ला वन अधिकृतमाथि लगायत वन कर्मचारीमाथि दायर भयो, विशेष अदालतमा मुद्दा दायर भयो, जागिर गयो, उहाँहरू स्ट्रगल गर्दै हुनुहुन्छ होइन। र त्यस्तै गरेर मोटामोटी मलाई लाग्छ 250-300 सङ्ख्यामा वन कर्मचारीहरूमाथि विशेष अदालतमा मुद्दा दायर भएको छ। भर्खर उदाहरण हेर्नुहुन्छ भने निजी वनबाट पैसा माग्न खोज्यो भनेर उहाँ अधिकृतै पक्रिएका छन् बर्दियामा होइन। त्यो कुराहरू छैनन्, राम्रा नराम्रा पक्ष जहाँ पनि हुन्छ, यसको पुलिङ फ्याक्टर पुसिङ फ्याक्टर छ।
तर जसरी त्यो यो मैले किन प्रश्नमा जोड दिइरहेको भने यसरी कारवाही भयो समातिनु भयो भनेर आउँछ नि, त्यो पर्सेन्ट चाहिँ अत्यन्तै कम छ। 100 बदमासी गरे भने मुस्किलले 1 समातिन्छन् भन्ने खालको,
यो हामीले चोर पक्रिँदा हाम्रो सन्दर्भमा भनेको नि, 10 गर्दाखेरि हामी त 1 सक्सेस हुन्छौँ, तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले सक्सेस रेट बढी गरेछ, साइलेन्टली काम गरेछ, तर धेरै राम्रो काम गरेछ, सतर्कता केन्द्र लागि परेको छ आफ्नो, हामी पनि अनुगमनमा धेरै कडाई गरेछौँ, सिफारिस गरेछौँ, अब यो कुराहरू बाहिर भन्न हुँदैन, तर हामी पनि त्यसलाई सहयोग चाहिँ गरिरहेछौँ त्यो अभियानलाई। र निश्चय पनि यहाँले भनेको कुराहरू पनि छन्, नभएका होइनन्, तर सबै त्यस्तो छैनन्।
अब हाम्रो निर्धारित समय लगभग सकिन थाल्यो, यो अवधिमा एउटा वन निर्देशकको हिसाबले भन्नै पर्ने कुराहरू जो हाम्रो छलफलमा उठेनन्, त्यस्ता कुराहरू केही छन्?
वन भनेको एउटा राष्ट्रमा, एउटा क्षेत्रमा, एउटा गाउँमा सीमित हुन्छ, तर त्यसको फाइदा ग्लोबलाई, पुरा धरतीलाई हुन्छ। जस्तो तपाईँ अहिले सबभन्दा तात तातो कुरा आएको के भने, रेड्युसिङ इमिसन थ्रु डिफोरेस्टेसन एन्ड डिग्राडेसन,
रेड प्लस को
कुरा, रेड प्लस, हजुर रेड प्लस, साधारण भाषामा यसलाई भन्दाखेरि वन जोगाए बापत धनी राष्ट्रहरूले गरिब राष्ट्रहरूलाई जोगाएको क्रेडिट अनुसार मापन गरेर बढाएको एमाउन्टको मात्राको लागि बढाएकै पैसा दिने भन्ने एउटा सम्झौता कार्यान्वयनमा आएको छ। ती कुराहरू एक ठाउँमा छ। वैज्ञानिक वन व्यवस्थापन गर्दाखेरि वनहरू अलिकति घट्छ कि भन्ने पनि पीड छ। यी चुनौतीहरू छन् हामीसँग, हामी रेडमा जाने कि वैज्ञानिक वन व्यवस्थापनमा जाने कि, अथवा रेड जस्ता प्रोग्राम र सम्झौताहरूले हाम्रो रिसोर्स हामी चाहिएको बखत आफ्नो हिसाबले खर्च गर्छौँ, सदुपयोग गर्छौँ। राष्ट्रले जुन बेला जिडिपीले गति लिन्छ, विकास हुन्छ, विकास निर्माणका कामहरू स्पिड पक्रन्छ, त्यति बेला राष्ट्रलाई जङ्गल चाहिन्छ, काठ चाहिन्छ, होइन, कन्स्ट्रक्सन वर्क्समा काठहरू चाहिन्छ, त्यति बेला हामी स्वेच्छाअनुसार गर्न पाउँछौँ। र त्यो सार्वभौमिकता चाहिँ नगुमोस् भनेर रेडमै नजाने हो कि भन्ने जस्ता चुनौतीहरू केन्द्रीय नीति निर्माण तहबाट चाहिँ छिनोफानो हुनुपर्ने आवश्यकता देख्दछु। र स्थानीय निकाय र जिल्ला वन कार्यालय, स्थानीय तह जिल्ला वन कार्यालयका बिचमा नयाँ कानुन नआउन्जेल यथास्थिति राख्न जस्तो एकदम तात तातो आवश्यकता देख्छु, त्यसको लागि अनुरोध गर्दछु।
हस्, हाम्रो निम्तोलाई स्वीकार गरिदिनुभयो, यहाँसम्म आइदिनुभयो, महत्त्वपूर्ण बनाएर राखिदिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धन्यवाद। म आएको थोरै दिनमा यहाँको मार्फत म चाहिँ उपभोक्ता, हाम्रा कर्मचारी साथीहरू र सर्वसाधारणमा रिच गर्न पाएँ, पहुँच गर्न पाएँ। यो अवसर जुडाइदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँको एफएमलाई पनि, तपाईँलाई पनि।
हस्, आजको संवादको निर्धारित समय सकिएको छ। आज हामीले मध्यपश्चिम क्षेत्रमा वन अतिक्रमण, चोरी, निकासी, नियन्त्रणका लागि भएका प्रयास र चुनौती, नयाँ संरचनामा जाँदाखेरिको अवस्था लगायतका विषयमा क्षेत्रीय वन निर्देशक बुद्धनाथ झासँग कुराकानी गरौँ। आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने बाचा गर्दै आजका हाम्रो अतिथि क्षेत्रीय वन निर्देशकज्यूप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि अहिलेलाई छुट्टिन्छु। हवस् त, नमस्ते, शुभ दिन।